حسبنا الله ونعم الوكيل نعم المولى ونعم النصير توكلت على الحي الذي لا يموت والحمد لله الذي لم يتخذ ولدا ولم يكن له شريك في الملك ولم يكن له ولي من الذل وكبره تكبيرا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين الحمد لله على جميع نعمه الحمد لله على نعمة الإسلام وكفى بها النعمة الحمد لله على نعمة الإيمان وكفى بها النعمة الحمد لله على نعمة الولاية وكفى بها النعمة ثم الصلاة والسلام وتهية والإكرام على حبيبه ونجيبه حبيبنا وحبيب قلوبنا طبيبنا وطبيب نفوسنا شفيعنا وشفيع ذنوبنا العبد المؤيد والرسول المسدد المصطفى الأمجد الذي سمي في السماء بأحمد وفي الأرض أبي القاسم محمد وعلى آله الأطيبين الأطهرين المنتجبين الهداة المهديين سيما الإمام المنتظر المهدي روحي وأرواح العالمين لتراب مقدمه الفداء يا رب الحسين بحق الحسين اشف صدر الحسين بظهور الحجة يا كاشف الكرب عن وجه الحسين عليه السلام اكشف كربي بحق أخيك الحسين عليه السلام صلوات پڑھیے
اللهم صل على محمد وآل محمد
خداوند تعالی کا شکر بجا لاتے ہیں نعمت اسلام پر نعمت ایمان نعمت ولایت پر اس کے شکر گزار ہیں کہ 1441 ہجری قمری کے محرم اور سفر میں ہمیں توفیق عطا فرمائی کہ مسلسل مجالس حسینیہ میں شرکت کریں اور پھر ایک بار پھر حضرت سید الشہداء آپ کے پاک اور مطہر خون آپ کے اعلیٰ مقصد اور آپ کے باوفا اصحاب کے ساتھ تجدید بیعت کر سکیں الحمدللہ خداوند تعالیٰ کی بے شمار نعمتیں ہیں انسان کے اوپر نہ صرف انسان کے لیے یہ نعمتیں بعض اوقات جنات بھی ہمارے ساتھ شریک ہیں سورہ مبارکہ الرحمن میں اگر آپ توجہ کریں تو یہ جو جملہ ہے بار بار تکرار ہو رہا ہے فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ کے مستحب ہے کہ انسان جب یہ سنے تو اس کے بعد فوراً کہے کہ لَا بِشَيْءٍ مِنْ آلَاءِ رَبِّكَ أُكَذِّبُ رب صلی علی محمد و آل محمد تو اس کو جو ہے وہ ایک جو مقام حاصل ہوتا ہے وہ مقام یہ حاصل ہوتا ہے کہ خدا کی نعمتوں کو جھٹلائے گا نہیں یا جن کو بھول چکا ہے وہ اس کو یاد آ جائیں گی اور ان سے بھرپور استفادہ کرے گا علماء اکثر تکرار کرتے ہیں البتہ ایران کے علماء ہمارے پاکستان کے علماء ابھی فی الحال پڑھ رہے ہیں سیکھ رہے ہیں ابھی بہت نقائص موجود ہیں ہمارے جو ہے اہل ممبر سے جس طرح ممبر کا حق ادا ہونا چاہیے وہ ادا نہیں ہو رہا اور اس میں سننے والے زیادہ قصوروار ہیں کیوں؟ اس لیے کہ وہ تو بلاتے ہی ہے اس کو ہیں کہ جو تھوڑی چٹمٹی قسم کی اور چٹخارے قسم کی باتیں کرے، دو عشق بہائیں اور گھر چلے جائیں، سمجھتے ہیں ہم نے وہ حق ادا کر دیا جو کہ سید الشہداء نے کربلا میں ادا کیا تھا، حالانکہ وہ ادا نہیں ہوا. مشن سید الشہداء کو اگر نہ سمجھا گیا، سب سے بڑی نعمت میں نے ابھی عرض کی ہے ولایت سب سے بڑی نعمت ہے، لیکن ولایت کے مفہوم کو ہی نہیں اگر سمجھا، ولایت کی کارکردگی کیا ہے آج کے نظام میں، مثال کے طور پر نظام حیات بشری میں، آیا مسائل کو حل کرنے کی طاقت رکھتا ہے یا نہیں؟ ایک بنیادی سوال ہے جو جوان پوچھتے ہیں، کیونکہ وہ کہتا ہے میں نے زندگی بھی کرنی ہے بندگی بھی کرنی ہے. جتنے یہاں پہ لوگ بیٹھے ہیں اگر کسی سے بھی پوچھا جائے، چاہے جس طبقے سے بھی تعلق رکھتا ہو، جو کاروبار بھی کر رہا ہو، وہ کہے گا مجھے زندگی بھی کرنی ہے بندگی بھی کرنی ہے. اب اس سوال میں نقص کہاں پہ ہے؟ آپ نے بندگی میں سے زندگی کو نکالا کیوں؟ سوچنے کا مقام ہے نا، زندگی ہی تو بندگی ہے اور بندگی زندگی ہے، یہ جدا کیسے ہو گئے؟ کسی نے کوئی حضرت جعفر طیار صلوات پڑھی ہے؟ بہت لمبا وہ گفتگو ہے حضرت ختمی مرتبت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم.
اور محمد والے محمد صلوات.
ایک لمبی طویل گفتگو ہے. حضرت ختم مرتبت نے حضرت جعفر طیار سے بہت پیار کرتے تھے، بے پناہ پیار تھا. آپ اسی سے اندازہ لگا لیں، فتح خیبر کے دن ایک طرف سے جو ہے وہ یہ خبر ملی کہ یا رسول اللہ خیبر فتح ہو گیا، رسول خدا بڑے فوراً ایک اور ایلچی نے آ کے خبر دی یا رسول اللہ جعفر طیار حبشہ سے واپس لوٹ آئے. اب رسول خدا کا جملہ سنیے، کہا مجھے سمجھ نہیں آ رہی میں ان دو خبروں میں کس خبر پہ اظہار خوشی زیادہ کروں. یعنی دونوں ان ہستیوں سے بے پناہ محبت ہے رسول خدا کو. اور یاد رکھیے گا، محبت ایک طرفہ نہیں ہوتی ہے، دو طرفہ ہوتی ہے. لیکن جب اعلیٰ سے اعلیٰ محبت کرے اپنے سے ادنا سے، یہ بہت ہی قیمتی ہے. مثلا میں اگر کسی کو کہوں کہ خدا سے محبت کرو، یہ بڑی جان جوکھوں کا کام ہے، بڑا مشکل کام ہے. لیکن اگر میں آپ سے یہ عرض کروں کہ خدا آپ سے محبت کرتا ہے، بچہ بعض اوقات جو ہے وہ اپنے والدین سے کہتا ہے کہ شاید میرے والدین مجھ سے محبت نہیں کرتے، شاید میں نے کوئی ایسی حرکت کی ہے جس سے میرے والد میری والدہ مجھ سے ناراض. لیکن اگر آپ کسی بھی ماں یا باپ سے والد سے پوچھیں کہ آیا تمہیں اپنے بچے سے محبت ہے، وہ کہے گا چاہے جتنا مرضی گستاخ ہو پھر بھی اولاد تو میری ہی ہے نا. ہرگز، وہ کہتے ہیں کہ ایک دعا جو خدا ہرگز نہیں سنتا، بد دعا ہے ماں کی، نہیں سنتا خدا. یہ وہ دعا ہے کہ جو ریجیکٹ ہو جاتی ہے، تیرا ککھ نہ روے، مثال کے طور پہ. یہ اگر ایسے ہوتا تو ایک بچہ بھی روئے زمین باقی نہ بچتا. یا ماں کہتے ہیں کہ تیری ٹانگیں ٹوٹ جائیں، چل نہیں سکتی ہے. یہ دعائیں جو یہ دعائیہ کلمات جو ہیں، کلمات قصار، یہ خدا قبول نہیں کرتا. پہلے کہا تھا، مجھے تو پتہ ہے بعد میں خود ہی پیٹ رہی ہوگی جب وہ ڈاکٹر کے پاس چھوٹی سی کھانسی کے لیے ہی کیوں نہ چلا. دس دن ہو گئے سر میں درد ہو رہا ہے، ماں سب سے زیادہ بے چین. اور پھر ماں کیا کرتی ہے، ذریعہ مبارک کو پکڑ کے کہتی ہے میری جان لے لے، اس کو جان دے دے. صادق ترین جملے یہ ہے دنیا کے، اولاد نہیں اس کو سمجھ سکتی کہ ماں اپنی اولاد سے کس طرح محبت کرتی. کوئی اولاد آج تک سمجھ ہی نہیں سکی سوائے معصومین کے. ایک ماں اگر جو ہے وہ واقعہ رسول خدا کے، میں محبت میرا آج کا موضوع ہے، اسی کے گرد گھومنا ہے. محبت خدا متعالیٰ کا طریقہ ہے لوگوں کو تربیت کرنے کا، اور بہترین تربیت کا طریقہ بھی محبت ہے. حتیٰ جو ہے وہ اور بھی راستے ہیں، علم کے ذریعے بھی ہو سکتی ہے، معرفت کے ذریعے تربیت ہو سکتی ہے، इल्म कितना मुश्किल है, आप देखें स्कूलों में भेजना बच्चों को कितना दुश्वार काम है। और जिन्होंने मेरी तकारीर सुनी हुई उस जानते हैं मैंने ज़ुल्फ़िकार निकाली हुई है स्कूलों के ख़िलाफ़। मैं तालीम के ख़िलाफ़ नहीं हूँ, ये मुझे वजाहत करने दें आज, मैं तालीम के हरगिज़ मुखालिफ नहीं हूँ, ना मर्दों की ना औरतों की। मैं तो कहता हूँ आला तालीम हासिल करें, इज्तिहाद तक जाएँ। क्या पढ़ाना है स्कूल में इसका मुखालिफ हमारी बच्चियों को फिज़िक्स से क्या मतलब, क्या इन्होंने आइंस्टाइन बनना है? जितने बनने थे बन गए और अल्हम्दुलिल्लाह अच्छा चल रहा है, यानी जो है वो दुनियावी लिहाज से हम तरक्की कर रहे हैं, लेकिन कितनी अभी बग़ैर तार के आवाज़ जो है वो हर तरफ पहुंच रही है। यहीं से जो है वो मोबाइल के ज़रिए आप ऑनलाइन जो है वो लाइव जो है मिसाल के तौर ब्रॉडकास्ट हो, क्या क्या कुछ हमने कर लिए, बहुत कुछ कर लिए। गाड़ियाँ जो अब फ्यूल पर नहीं चलेंगी मतलब जो है वो सूरज की रोशनी के साथ चलेंगे, सोलर कार्स, बैटरी वाली तो आपने पहले ही देख ली, तरक्की कर गए हम वो वाली तरक्की। लेकिन इंसानियत ने भी आया तरक्की की या उसको जवाल आ रहा है? उस पर जवाल आ रहा है। आपने आसपास देख लें, कश्मीर में हालात देखें, यमन में हालात देखें, सऊदी अरब को जिसको उम्मुल कुरा होना चाहिए नहीं है फिलहाल, उम्मुल कुफ्र बन गया है, यहूदियों के हाथ में है, नसरानियों के हाथ में। और कुरान साफ साफ कहता है बस मोहब्बत एक तरबियत का तरीका है, एक तरबियत का तरीका जो है वो ये एहसास दिलाना है बच्चे को कि मैं तुमसे मोहब्बत करता हूँ। और बच्चे जो है उसको बहुत जल्दी फील करते हैं। मसलन मैंने ऐसे ही आपस में हम बात कर रहे थे, क्यों सुबह स्कूल 8 बजे लगे, क्या वजह? जबकि हमें पता है आज का हमारा ज़िंदगी का तरीका कार ऐसे हो गया है कि हम जो है वो सुबह 8 बजे उठना मुश्किल काम है। माशाल्लाह वालदैन 11 बजे उठ के नाश्ता करें तो बच्चे ने क्या गुनाह किया कि 8 बजे नाश्ता करें और स्कूल पहुंच जाए? हाँ, जब वालिद माजिद जो है वो सुबह की नमाज के बाद जो है वो उनके खराटे शुरू होते हैं, क्यों? वो भी रात तक देर तक जो है वो काम करते हैं, जानवरों को पीछे छोड़ दिए। मैं गिला कर रहा हूँ, आपको ये गिला सुनना पड़ेगा, हमारी रात की मजालिस में कोई इमाम नहीं आता, मैं आपको दावे से कह सकता हूँ। आइम्मा ताहिरीन इशा की नमाज के बाद सब आराम करते थे, सिर्फ इमाम जो कि उस वक्त इमाम है, मासूम है, वो बाहर आता है और वो भी आके लोगों को खाना पहुंचाता है उन तक और फिर वापस घर आ जाते हैं। दूसरे मराजे साहब हमारे सामने, इनकी ज़िंदगी देखें, आपको 9 बजे कभी भी इनवाइट नहीं करेंगे अपने घर, क्यों? इसलिए क्योंकि सोने का वक्त है, 9 बजे सोते हैं, 12-1-2 के दरमियान उठ जाते हैं और उसके बाद नहीं सोते, अक्सर जो है मुताले उस वक्त करते हैं। हज़रत आयतुल्लाह बहजत के इस्तखारे मशहूर हैं, रात 3 बजे इस्तखारे किया करते थे, लिस्ट उनके सामने पड़ी होती थी और कुरान से या तस्बीह से इस्तखारा किया करते। किसने कहा रात सोने के लिए? ये एक और गलत फहमी है। कुरान में आयत जो आई है वो कह रही लितस्कुनू, ताकि सुकून हासिल करो। तो सुकून किसने कहा कि नींद में है? नींद में सुकून नहीं है, कुरान की तिलावत में सुकून है, अपने खुदा के सामने जो है वो सर झुकाने, वो बिला वजह, कोई ज़रूरत नहीं है, ना वजू की ज़रूरत है। ऐसे ही आदमी बैठ के कहे क्या खुदा है हमारा, सजदा सजदे में चला जाए। आप नहीं जानते उस वक्त खुदा वन ताला जो है वो अर्श अजीम पर अपने मलाइका और दोस्त और दुश्मन के सामने कितना जो है वो फील करता है कि देखो मेरा बंदा बग़ैर किसी हाजत के रात के पहर में, खुसूसन अगर जवान हो तो, खुसूसन जवान। अब हमने क्या किया, मजालिस के टाइम क्या 9:30, क्यों? इसलिए कि पहले दुकान फिर हुसैन, टाइम बच गया तो हुसैन को देंगे। आप हमारी बेअदबियों का देख रहे हैं, ऐसे में इमाम ज़माना तशरीफ लाए जबकि दुकान और कारोबार ज़्यादा अहम है। सुबह जल्दी जाएं, 2 बजे एक शिफ्ट वाला ग्रुप काम करे, उसके बाद दूसरा जो है वो करे और शाम तक ख़त्म कर दे, वापस आएं, बच्चों को टाइम दें, घर को टाइम दें, ख़ुद को हमने मसरूफ़ कर लिया, बच्चे बेचारे अलग से मसरूफ़, सुबह बेचारा निकलता है रात को आता है घर, क्यों? इसलिए कि बहुत अहम है इस स्कूल में पढ़े। अच्छा, इस स्कूल में, अब स्कूल के साथ मुझे ताज्जुब भी होता है कि जब स्कूल में बच्चे को भेज दिया है तो फिर ट्यूशन क्या मानी रखती है, तो फिर स्कूल ना भेजें, प्राइवेट उसमें इसको करवा के इम्तहान दिला दे, ख़त्म बात। क्योंकि और तो स्कूल में इसको कुछ मिलना नहीं है, ना अदब सिखाएंगे, ना अदब मोहम्मदी सिखा रहे हैं, ना इश्क अलवी सिखा रहे हैं, ना हसन का जूद और करम सिखा रहे हैं, ना हुसैन की रिशादत और शहादत सिखा रहे हैं। तो हम भेजें क्यों बच्चियों को? ना जो है वो हया हया फातिमी सिखा रहे हैं, ना जुरअत ज़ैनबी सिखा रहे हैं, तो भेजें क्यों? क्यों उसकी ज़िंदगी को भी तबाह कर रहे हैं? एचिसन में भेजना है जी, सिटी स्कूल में, तो बन के क्या आ रहा है? वही क्लाउन बन रहा है जो वो बनाना चाहते हैं, डरपोक वर्कर बन रहा है और कुछ भी नहीं, निहायत डरपोक और वर्कर बन रहा है, और वर्कर ही वो चाहते हैं, नौकर चाहते हैं। कितने कायदे आज़म हम बना सके, 70 साल गुजर गए पाकिस्तान को, कोई एक लीडर मुझे जो है वो आप इशारा करें कि जी ये लीडर सबसे अच्छा था, कहेंगे भुट्टो। भुट्टो शराबी था या नहीं था? शादीशुदा औरतों से नासिब रबते रखता था या नहीं? तो ये लीडर हुआ। दूसरा लीडर वो टेलीविज़न पर मैं सुन रहा था, शहीद ज़ियाउल हक। मैंने कहा आइंदा हम अपने शहदा को शहीद नहीं कहेंगे अगर ये शहीद है। वो जो हवा मंसूरा हो गया आसमान में, ना उसको ज़मीन पे जगह मिली ना हवा में, किधर है उसकी कब्र? लोग कहते हैं इस्लामाबाद में, उस पर भी केस हुआ हुआ है। अंग्रेज़ कहते हैं ये हमारे जनरल की जबड़ी है, वापस वर्क कर दो, हमने DNA से पता कर लगा लिए। वो भी शुरू में एक बात चली थी ज़ियाउल हक, या दूसरे भी जो है आप मौजूदा हुकूमत भी कोई सलावतुल्लाह अलैह नहीं है। ये नहीं है कि हम हर हुकूमत से लड़े, नहीं, बहुत अच्छे काम कर रहे हैं उसमें हम तारीफ भी करेंगे, जो अच्छे काम किए हैं उसमें आंखों में आंखें डाल के पहली दफ़ा किसी एक लीडर ने पाकिस्तान से जो है अमरीका को सुनाई है, और वो भी जवाब देने पर मजबूर हुआ है। खूबी तकरीर जो माशाल्लाह वज़ीर आज़म ने की बहुत अच्छी है, लेकिन काश उस तकरीर में ईमान का जिक्र भी आ जाता, काश उस तकरीर में जितना कश्मीर पे बोले फिलिस्तीनियों की भी हिमायत कर दी होती। अब वो उनको नोट्स देने वालों पे डिपेंड करता है। कोशिश एक आदमी कर रहा है लेकिन जो है वो उसके साथ टीम नहीं है। याद रखिएगा ज़हूर इमाम ज़मान अलैहिस्सलाम, बग़ैर टीम के कामयाब नहीं हो सकता, ये तमाम आइम्मा को पता है, और तमाम आइम्मा ताहिरीन की मज़लूमियत आगा यही रही है। इनफरादी तौर पे लोग कामयाब हो गए थे, इज्तिमाई तौर पे उनमें तकवा नहीं आया था, हत्ता इमाम जाफ़र सादिक के ज़माने में। ये इज्तिमाई तकवा रसूल खुदा के ज़माने में था, थोड़ा सा अमीरुल मोमिनीन के ज़माने में था, उसके बाद तकरीबन ख़त्म हो गया। इज्तिमाई तकवा यानी क्या? यानी मैं अकेला जो है मिसाल के तौर पर नमाज शब तो पढ़ रहा हूँ लेकिन इसकी तलकीन दूसरों को नहीं कर रहा, अकेला मैं ज़ियारत के लिए चले जाता हूँ, बाकियों को लेके जाओ, फैमिली को लेके जाओ, हुसैन पूरी फैमिली लेके आए थे, किसी एक शख्स को पीछे नहीं छोड़ा। फातिमा सुग़रा वाली रिवायत गलत है, शेख मुफीद ने फातिमा सुग़रा हज़रत रुकैया का नाम लिया, कहा सारी फातिमा थी, रुकैया बीबी प्यार से बुलाती थी, सकीना प्यार से बुलाते, हज़रत रुबाब सकीना को दिल का सुकून जो है प्यार से बुलाते, हज़रत सकीना के लिए 2-3 नाम है, आमिना भी लिखा गया है किताबों में। अब मैं आपको वो नहीं मखदूज नहीं करना चाहता, एक बहुत अच्छा कदम जो मेरे भाई मेहदी रज़ा ने उठाया इस दफ़ा वो किताबें हैं, इंशाल्लाह आप इस किताब को जाके प्लास्टिक से ज़रूर निकाल लीजिएगा, अगर पढ़ने नहीं है तो प्लास्टिक से ज़रूर निकाल लीजिएगा ताकि जो है वो गिला ना करे। ये किताब मकतले लहूफ है, यानी ऑथेंटिक तारीख, और वो भी सैयद इब्ने ताऊस की, और सैयद इब्ने ताऊस का मकाम जो है वो इमाम ज़मान अलैहिस्सलाम की खिदमत में बारहा पहुँचे, और मशहूर है कि आप फरमाते थे अगर मजमा में इमाम ज़माना तशरीफ़ रखते हो तो मैं उनको उनकी सांस से पहचान लूँगा, न शक्ल व सूरत से, सिर्फ आंखें मेरी अगर बंद हो, मैं एक मजमा हो वहाँ पे मैं इमाम को सांस से पहचान लूँगा, इस कदर क़ुर्ब था इनको, और इतनी अजीम हस्ती हैं। उनका हमारे पास मकतल है, ऑथेंटिक तरीन तारीख, और भी हैं, मकतल शेख मुफीद का भी है, मकतल शेख अब्बास कुम्मी जो साहिब मफातीउल जनान है, कि मैं अक्सर लोगों को कहता हूँ کہ مفاتیح الجنان میں جو کچھ ہے اس کو اسی طرح انجام دے. بہت سے لوگ جو ہیں وہ اعمال ایکسٹرا ہمارے پاکستان میں کرنے کے عادی ہو گئے ہیں. بھی ایکسٹرا جانے کی ضرورت نہیں ہے, جتنا لکھا ہے اتنا, جو کتاب میں لکھا ہے اسی کے مطابق. تو میں عرض کر رہا تھا کہ بڑی لمبی گفتگو ہے کہ رسول خدا نے, جو آج میں شاید نہیں کر سکوں گا, لیکن ایک دو پوائنٹس اس میں سے عرض کروں گا کہ حضرت جعفر طیار سے رسول خدا نے پوچھا کس طرح تم اس مقام پہ پہنچے ہو, کیا کیا ہے تم نے کہ جو ہے وہ خدا متعالیٰ تمہاری عادت کو اتنا پسند فرماتا ہے, تمہاری عبادت کو اتنا پسند فرماتا ہے. اب جواب دیے ہیں, دو تین جواب دیے. کہا میں کبھی اپنے کھانے کے لیے پریشان نہیں ہوا, دولت کے لیے پریشان نہیں ہوا. کیوں؟ اس لیے کہ جو میرے نام لکھا ہوا ہے وہ مجھے ہی ملے گا, کسی اور کو نہیں مل سکتا. ایمان ہے جعفر طیار کا. کہا موت سے میں کبھی نہیں گھبراتا ہوں, موت تو میرے ساتھ عجین ہے, جڑی ہوئی ہے, میرے ساتھ ساتھ ہے, مجھ سے جدا ہی نہیں ہو رہی. جب مجھ سے جدا نہیں ہو رہی اور فرار ممکن نہیں ہے تو میں گھبراؤں کیوں؟ میں تو بلکہ جو ہے وہ خوشی سے اس کا استقبال کروں گا. اور واقعی جیدار تھے. آپ دیکھیں جو قافلہ تیار ہو کے مکہ سے حبشہ آیا تھا, اس کی سرکردگی اور اس کے سالار اور جو ہے سردار جو تھے وہ حضرت جعفر طیار تھے. اور ابھی جو ہے وہ آیات نازل ہونا شروع ہو رہی ہیں. ابھی اسلام نیا نیا, آپ دیکھیں کہ اپنے تیسرے بیٹے کو حضرت ابو طالب نے کس طرح ٹرین کیا ہے کہ جس وقت تشریف لائے حبشہ میں, وہاں پہ آ کے آپ نے سورہ مریم کی تلاوت کی ہے جو بادشاہ تھا اس کے سامنے, اور اس نے زمین میں, اور اسی دوران جو ہے مکہ سے مشرکین بھی پہنچ گئے تھے, وہ جھوٹی خبر کہ جی یہ خداؤں کو نہیں مانتے ہیں, ان کا ہم خدا کو مانتے ہیں جس طرح تم حضرت عیسیٰ کے خدا کو مانتے ہو. کہا عیسیٰ کے بارے میں ان کی رائے یہ ہے کہ خدا کا بیٹا نہیں ہے. بادشاہ جو ہے وہ اٹھ کے کھڑا ہو گیا, اس نے کہا حضرت عیسیٰ کے بارے میں تمہارے, کہا حضرت عیسیٰ باقی انبیاء کی طرح نبی تھے, حضرت مریم ہماری نظر میں مقدس ہے. پھر سورہ مریم پڑھی, بادشاہ اتنا متاثر ہوا, اٹھ کے کھڑا ہوا, ایک لکیر کھینچی, کہا ہم میں اور تم میں اس لکیر کا فاصلہ ہے, بس اتنا فاصلہ ہے جتنی یہ لکیر ہے. مشرکین نے کہا کہ یہ آپ کو دھوکہ دے رہے ہیں, یہ جھوٹے ہیں. ان کا ہرگز محمد مصطفیٰ نے جھوٹا نہیں, جھوٹ نہیں بولا. کہا مجھے حبشہ کا بادشاہ کہتا ہے, مجھے بتاؤ اس کے بارے میں, یہ محمد اور کیا کہتا ہے. اس کے بعد اور روایات اور آیات جب پڑھی اور ان کا لوگوں کے ساتھ غربا کے ساتھ, کہا زندگی کیسی ہے, شاہانہ ہے؟ کہا نہیں, بالکل غریبانہ ہے. کہا مثال کے طور پہ آیا جو ہے وہ سب سے امیر عورت کے ساتھ شادی, کہا نہیں, یعنی جو ہے وہ امیر گھرانے میں جا کے شادی کیا تاکہ مال اموال, کہا نہیں, جو بھی مال تھا سارا مستضعفین میں خرچ کر دیا اور سادگی سے زندگی گزاری اور یتیم بھی ہیں. کہا یہ تو تمام نشانیاں جو ہیں ہمارے پاس موجود ہیں. اب مشرکین کو کہا کہ واللہ قسم تم اگر جو ہے وہ اصرار کرو گے تو تم میں سے ایک کو بھی زندہ نہیں جانے دوں گا, ابھی ہمارے مہمان ہیں. جب تک ان کو بھی کہہ دیا, جب تک رہنا چاہتے ہو رہو, کوئی جو ہے وہ پابندی نہیں ہے, جس طرح زندگی گزارنا چاہتے ہو گزارو, جب بھی جانا ہوگا. اور خفا میں اسلام بھی لے آیا لیکن اعلان نہیں کیا, یعنی ایک ہی ملاقات کا اثر اتنا ہوا. مجھے گیس کی بو آ رہی ہے, یہ دیکھیں یہاں پہ ایک اس طرف کونے میں ایک میرے خیال میں پائپ ہے, وہ کھلا ہوا تو نہیں ہے. خوب, یہ اور بھی اس قسم کی گفتگو ہے جس کو میں شارٹ کروں. اب رسول خدا کا محبت کے مثال کے طور پہ محبت کرنا جو ہے وہ ایک شخص کے ساتھ اس کا ایک معیار ہے. آیا ہم اس معیار میں پورا اتر سکتے ہیں؟ بالکل اتر سکتے ہیں. میں آپ کو بتاؤں, آپ اور ہم جو آخر الزمان میں زندگی گزار رہے ہیں, رسول خدا ہم سے کتنی محبت کرتے ہیں. ان محافل میں سب سے بڑی دلیل آپ کے آنے کی پتہ کیا ہے؟ آپ اور میں سمجھتے ہیں ہم آئیں گے تو آئمہ ہم سے محبت کریں گے, आप और मैं समझते हैं हम मजलिस में शिरकत करेंगे तो वो हम पर तरहम करेंगे, नहीं ऐसा नहीं है। अंदर आपके जो ज़मीर है वो ये कह रहा होता है हुसैन क्योंकि तुमसे बेपनाह मोहब्बत करते हैं, बस मजलिस में जाओ। घर से आप कहेंगे नहीं मैंने तो ऐसे कभी नहीं सोचा। आपने सोचा ही कब है? आप सोचते ही तो नहीं, मुसीबत ही है। जिस दिन मोमिन सोचने बैठ जाए उस दिन शैतान की नौकरी छुट्टी, और वो अपने बच्चों को एक ही कहते वो खबरदार मोमिन को आराम से सुकून से बैठने नहीं देना, दाएं से बाएं से कोई गिलास गिरा देना, गैस कहीं से खोल देना, उस तरफ तवज्जो चली जाए, सोचे ना। और मैं कहता हूँ बेहतरीन मजालिस जो हमें सिखाया गया है अपने उलमा से, हमने ईरान में सीखा है, कब बेहतरीन मजलिस वो है जिसमें सख्ता तारी हो जाए। क्यों ये सख्ते में बैठ के फैसले कर रहा होता है मैं आज से अपना अखलाक ठीक करूँगा ताकि जाफर तैयार की तरह बन जाए, आज से मैं अपनी जोजा के ऊपर जुल्म नहीं करूँगा, हाथ बटाऊँगा, कपड़े धुलाऊँगा, बच्चों को मिसाल के तौर पर तैयार भी करूँगा, झिड़कूँगा नहीं। वो मैंने पहले भी अर्ज़ किया, बार बार अर्ज़ करना पड़ता है कि हज़रत आयतुल्लाह बहजत रहमतुल्लाह अलैह ने बयान फरमाया है ये मसला कि जो है वो फरिश्ते आपके घरों में मौजूद होते हैं, इनको घरों से भगाएं मत। और आइम्मा ताहिरीन के आने से पहले ये फरिश्ते आके ज़मीना हमवार करते हैं, यानी पहले जो है जिस तरह आपने मजलिस के लिए एहतमाम किया घर वालों ने या आपने शिरकत करके इसका एहतमाम किया है, इसी तरह जो है वो आइम्मा ताहिरीन उस घर में तशरीफ़ लाते हैं जहाँ पहले फरिश्ते हों। अगर फरिश्ते नहीं होंगे, प्रोटोकॉल नहीं होगा, वो नहीं आएंगे। आयतुल्लाह बहजत फरमाते चंद चीज़ें इनकी रियायत करें जिसमें से एक ऊंची आवाज़, गाना बजाना, नामुनासिब पोस्टर लोगों बच्चों ने अपने कमरे में गाने वाले की गाने वाले की या किसी क्रिकेट के प्ले के मुनासिबत रखता है, मत रखें इस किस्म की ऊट पटांग मुजस्मे कि जिसकी वजह से जो है वो फरिश्ते इनको देख के या इंडियन फिल्म बैठ के या इंग्लिश की फिल्म देख रहे हैं, नामुनासिब गेम्स, हत्ता ये जो आजकल जो एक्स बॉक्स है और पता नहीं क्या है, PS4 है, PS5 है, क्या है, अब जो है वो लगा उसमें जो तस्वीरें आ रही हैं वो भी नामुनासिब हैं, फरिश्तों को भगा देंगी। फरिश्ते जब घर से चले गए अब दरवाज़ा खुल जाता है किसके लिए? जन्नात के लिए। अब दावत देने की ज़रूरत नहीं है, वो ऑटोमेटिकली आ जाते हैं। अब वो आके घर को जो अपने निसार में ले लेते हैं। उनका हिसार जो है वो किस किस्म का है? झगड़े शुरू हो जाएंगे, तलाक़ें शुरू हो जाएंगी, बीमारियां आएंगी, मुसीबतें आएंगी, बलाएं आएंगी। खुदा कहेगा तुमने मुहाफिजिन को खुद भगाया, मैंने तो नहीं कहा। आयतुल्लाह बहजत फरमाते तो हत्ता ऊंची आवाज़ में गुफ्तगु, फरिश्ते बेचैन हो जाते हैं, छोड़ के चले जाते हैं, चीख के बोलना, ज़्यादा झगड़ा करना। बाज़ घरों में जो टोन ही हाई है उसको पिच को नीचे लेके आए, आराम से गुफ्तगू करें, मोहब्बत के बच्चे को एहसास होने दें आप उससे मोहब्बत करते हैं, बच्चे आहिस्ता आहिस्ता जो है वो फील करने लग जाते हैं हमारा वालिद जो है तो उस्ताद से भी बुरा है, फिर क्या करते हैं उस्ताद की तरफ जाना शुरू करते हैं, पता चला उस्ताद जो है वो दो मन की दाढ़ी वाला वहाबी है और वो अपनी तरफ प्यार की ज़ुबान के साथ मीठे, आजकल आप देखें ऐसे वो जवानों को अपनी तरफ लेके आते हैं, ऐसी तिलावत करेंगे, ऐसी दुआ सुनाएंगे, अपनी तरफ खींच के लाते हैं। और उसके बरअक्स हम कि जिनको जो है वो अपनी तरफ लेके आना होता था, हमारे बच्चे हमसे ही फरार कर रहे हैं, गेमों के असीर हो रहे हैं, फिल्मों के असीर हो रहे हैं, एक्टरों के असीर हो रहे हैं। और अतः एक रिवायत में इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं तुम्हारी औलाद तुम्हारे ज़माने के सियासतदानों से ज़्यादा शबाहत रखती है ताई के तुमसे रखती हो। ज़ाहिर है सुबह से शाम तक आपने जो है वो टी मलून चैनल लगाए हुए हैं, मैं सबको मलून कहता हूँ जितने भी चैनल्स हैं, अगले नहीं आगा इसमें दो तीन हमारे भी हैं, तो हमारे कौन से जो है वो ऐसे सुरखाब के पर हमें लगा रहे हैं? एक को कहो कि थोड़ी सी सियासत पे गुफ्तगु, नहीं जी नहीं, हम तो सिर्फ दीनियात पे गुफ्तगु करें, दीन और सियासत को ज़िंदगी और बंदगी की तरह जुदा कर दिए। इमाम हुसैन का क़याम अगर सियासी नहीं है तो इमाम हुसैन ने ख़ुदकुशी की है। अगर आप सियासत निकाल दें तो वाकई चंगेज़ियत रह जाती है फिर, پھر یہ دو مسلمانوں کا ایک دوسرے کو قتل کرنا تھا, اور رسول خدا کی حدیث کے مطابق القاتل والمقتول کلاہما فی النار, قاتل اور مقتول دونوں جہنم میں جائیں گے. جو رد ہے آپ میں کہنے کی کہ اہل بیت جہنم میں جائیں گے, تو پھر کیوں کہتے ہیں کہ سیاست دین سے جدا ہے؟ البتہ معاویہ کی سیاست 100% دین سے جدا ہے, اصل وہ تو سیاست ہی نہیں ہے, سیاست کی ڈیفینیشن ہی نہیں سمجھی, ابھی بھی لوگوں نے نہیں سمجھی ہے. آج آپ دیکھیں مثال کے طور پہ ہمارے یہاں سب سے بڑا المیہ کیا ہے, ڈیفینیشن چیزوں کی خراب ہو گئی. مثلا مجلس کا کیا مفہوم اور کیا اس میں سے نکلنا چاہیے؟ مجلس وہ جگہ جہاں پہ بیٹھ کے رونا ہے یا جہاں عرفان حاصل کرنا ہے, جہاں معرفت حاصل کرنی ہے, جہاں جرأت حاصل کرنی ہے؟ بعض نوحے ایسے ہیں واقعا آدمی جانم حسین, جو حسین جانم اس نے پڑھا ہے ابھی ندیم سرور نے, واقعا اس کے اوپر جو ہے تعریف, واقعا تعریف کے لائق ہے. کیوں؟ اس لیے کہ اس کے اندر جرأت ہے, آدمی سنتا ہے. یا وہ پرانے نوحے ہمارے پنجابی کے جو ہوا کرتے تھے کہ یعنی آدمی سنتا ہے تو جداں خاک دے وچ رلدا علمدار نظر آیا, بھیڑی نظر آئی کدے بازار نظر آیا, کیا آدمی کو جرأت دیتا تھا کہ نوحے کے بعد اٹھ کے چل پڑے. اور اہل بیت چاہتے بھی ہیں کہ اجتماع ہو, جمع ہو, اور اظہار بھی کیا ہے امام جعفر صادق کے سامنے 4000 کا مجمع آپ کے درس میں ہے, تو پھر امام نے کیوں نہیں قیام کیا؟ اس لیے کہ یہ 4000 جو تھے 70 کے برابر جمع ہونے والے نہیں تھے. وہ خراسانی آیا ہے امام کی خدمت میں, کہا کہ آپ امام کیوں بیٹھے ہوئے ہیں خراسان میں, آپ کے عاشق تیار ہیں, آپ بس ہمت کریں, اٹھیں, بیٹھے ہوئے کیوں ہیں؟ اپنی طرف سے یعنی امام کو جو ہے وہ نکوہش بھی کر رہا ہے, بیٹھے کیوں ہیں, قیام کیوں نہیں کرتے؟ جیسے ہمیں بھی بعض لوگ آ کے کہتے ہیں آپ علماء کیوں بیٹھے ہوئے ہیں, کچھ کرتے کیوں نہیں, قیام کیوں نہیں؟ اب ہم مثال کے طور پہ لوگوں کو دیکھتے ہیں کہ جی لوگوں میں تو کوئی بھی ہمیں مالک اشتر دکھائی نہیں دے رہا کہ وہ آ کے اپنی جو ہے وہ دکان نہیں چھوڑ سکتا مجلس کی خاطر, تو ہمارا کیا ساتھ دے گا؟ جو رات کی 9 کی مجلس جس نے رکھی ہوئی ہے, کیوں کہ جی لوگ دکان بند کر کے لیٹ آتے ہیں. میں نے کہا بھاڑ میں جائے ایسی مجلس, میں نے پڑھنے سے انکار کر دیا, میں اعلان بھی کر چکا ہوں, اور خدا کا شکر ہے میرے ڈاکٹر نے بھی میرا ساتھ دیا. بیماری کی وجہ سے جو ہے وہ انہوں نے کہا کہ آپ 9 بجے کے بعد کوئی فٹیگ کا کام نہ کریں. خوب مجلس اچھی خاصی میرے لیے تو فٹیگ ہے کہ پڑھنا بھی, تیاری بھی کرنا, اور پھر بیان کرنا, اور بیان صرف جو ہے وہ لک لکائے زبان نہ ہو, میں اپنی دل کی بات بیان کرتا ہوں, اور ہوتی بھی اسی طرح, دل کی بات بیان ہونی چاہیے تاکہ دل میں بیٹھے. کہا اٹھے قیام کریں, کافی گفتگو کر لی, امام اٹھے اور جو ہے حکم دیا کنیز کو کہ تنور جلاؤ. اب اس زمانے میں تنور انسان کے قد جتنے ہوا کرتے تھے, نیچے ایک سوراخ ہوتا تھا جس میں سے ہیزم ڈالا جاتا تھا, اوپر جو ہے وہ اس کے بیٹھ کے تبخ کیا جاتا تھا, پکائی جاتی تھی روٹی اوپر سے ڈالتے تھے, یعنی انسان کی قامت سے بھی بڑے بڑے جو ہے وہ تنور ہوتے تھے. جب وہ شعلے باہر نکلنے لگے تو کہا کہ اے خراسانی بھائی جاؤ اس آتش میں بیٹھ جاؤ. اب خراسانی بھائی بھی ہماری طرح تھا, مولا صحیح طرح سنا نہیں, ذرا دوبارہ ریپیٹ فرمائیے گا, میں تنور میں بیٹھ جاؤں؟ اگر کوئی غلطی ہو گئی تو معاف کر دیجئے, یہ سزا نہ دیجیے, مثلا یہ میں اپنی طرف سے ڈائیلاگ بول رہا ہوں. یعنی جو ہے وہ گھبرا گئے. درود پڑھیے محمد. گھبرا گئے کہ جو ہے وہ مثال کے طور پہ میں جل جاؤں گا, مجھے جلنے کا حکم دے دیں, اپنی جگہ سے ہلے نہیں. اتنے میں ہارون مکی, کہ میں نے تاریخ میں جب ریسرچ کی کہ ہارون مکی کے بارے میں کچھ اور بھی پتا چلے, بہت بڑے عارف, بہت بڑے مجاہد, بہت کتابیں لکھی ہوں, بہت روایت, کچھ بھی نہیں ہے. ٹوٹل یہ ایک واقعہ ہے ہارون مکی کا. ہارون مکی جو کہ آپ کا خادم کہہ لیں, صحابی بھی ہے اور خادم بھی ہے, والنٹیئر, جو والنٹیئر ابھی پاکستان میں نہیں شروع, حالانکہ مجالس वॉलंटियर है, देखें कितने जमा हो जाते हैं, लेकिन हम कार खैर के लिए वॉलंटियर नहीं होते। मसलन इसी मजलिस में से जाते हुए हर शख्स अपनी बसात के मुताबिक जो है वो पैसे एक डब्बे में डालता जाए, मिसाल के तौर पर उस पैसे को तरबियती उमूर के ऊपर ख़र्च किया जाए, कितना आसान। 50,000 अगर चाहिए किसी काम के लिए, 50 आदमी 1,000 दें या 100 आदमी 500 दें, किसी के ऊपर बोझ नहीं आता। लेकिन जो है वो अगर एक ही को 50 देने पड़ जाए तो मुश्किल होता है। इन कामों में हम आगे नहीं आते। हारून मक्की अभी सामान कुछ लेके आए थे, जैसे ही अंदर आए सलाम का सलाम अलैकुम, इमाम ने जवाब दिया वालेकुम अस्सलाम, कहा हारून तनूर में जाके बैठ जाओ। हारून मक्की ने अपने चप्पल उतारे, ऊपर से ढकना खोला और जलती हुई आग के अंदर उतर गए। फिर जो है वो इमाम अपने मेहमान की तरफ मुतवज्जे हुए, हाँ भाई खुरासानी भाई ज़रा बताओ और हमारे वहाँ पे जो शिया हैं वो कैसे हैं, क्या करते हैं, आया अमीर गरीब की जो है वो मुआवनत करता है, गरीब कहीं पैसे की वजह से अमीर की इज्जत तो नहीं करता, मिसाल के तौर पर मुख्तलिफ ऐसे तो नहीं है, ऐसे तो नहीं है, ऐसे हर चीज़ का जवाब नेगेटिव आ रहा है। अब वो रावी क्योंकि खुद है, उसने कहा कि ये मेरा भाई हारून तो अभी जो है वो रोस्ट और कोल्ड हो चुका होगा, इसके तो तिक्के भी अब जल चुके होंगे। तो इमाम फौरन मुस्कुराए, कहा परेशान हो हारून के लिए, जाओ जाके देख लो। खुद जल्दी से उठा, जाके ढक्कन उठा के देखा, जलती हुई आग में हारून के कपड़े तक सालम है। अब ये कोई आज के ज़माने का मौजज़ा नहीं है, ऑथेंटिक किताबों में लिखा हुआ उलमा ने बयान किया। तो ये कैसे हो रहा है? अब इमाम ने सवाल किया, कहा मेरे साथ आओ, बाहर गए, कहा ये भेड़ें देख रहे हो, इन भेड़ों की तादाद में अगर जो है वो हमारे गिर्द हारून मक्की जैसे लोग जमा हो जाए, हम पर क़याम वाजिब हो जाता है, हुकूमत बनाना वाजिब हो जाता है। कहा मैंने खड़े होकर गिनना शुरू की, 70 से ज़्यादा नहीं थी। किसी भी इमाम के लिए 70 मुजाहिद अगर इस तरह के तैयार हो जाए, इमाम के लिए क़याम वाजिब हो जाता है। अब अगला सवाल ये पैदा होता है, यानी अभी तक 70 मुखलिस नहीं आए? नहीं आए। जो रात को 9 बजे मजलिस रख रहा है इसलिए कि दुकानें जो है वो ज़्यादा अहम है, इसका मतलब है कारोबार। आप उस दिन मजलिस उस दिन कारोबार पे ही ना जाएं, जिस दिन मजलिस है छोड़ दें। किसने कहा आप राज़िक है? राज़िक खुदा है। ये छोटी छोटी चीज़ों पे हम अभी तक जो है वो पाबंद नहीं हुए, बड़ी बड़ी नमाज शब और इरफान में जो है किताबों में ढूंढते फिरते हैं। मवाने और रुकावटें हमारी तरफ से हैं। वल्लाह कसम खुदा हमसे बेपनाह मोहब्बत करते, वल्लाह कसम रसूल खुदा ने बेपनाह से जिन्होंने अपने दंदान मुबारक तक शहीद करा दिए ताकि इस्लाम महफूज रहे, जिन्होंने अपनी सबसे बड़ी कुर्बानी हज़रत ख़त्मी मर्तबत की, पूरा घर अपना लुटा दिया ताकि इस्लाम हम तक पहुँचे। आज इस्लाम हमारे पास है लेकिन हम कदर कीमत नहीं जानते इसकी। वल्लाह कसम ये सैयद शहदा की मोहब्बत है जो हमें मजालिस में खींच के लाती है। एक एक फ़र्द जो करबला में था आपसे मोहब्बत करता है। खुद अब करबला में नहीं आपने देखा, करबला में हबीब इब्न मज़ाहिर ये नहीं कह रहा मैं बेपनाह मोहब्बत करता हूँ हुसैन से, बल्कि जानते हैं हुसैन मुझसे कितनी मोहब्बत करते, मैं तो सिर्फ सिला चुकाने आया। और आपके ख्याल में हज़रत अब्बास कैसे हैं? हज़रत अब्बास जिनको बचपन में आपने खुद देखें, दस्तरखान पर छोटा बच्चा बैठा हो और बड़े बैठे हो, हम हुक्म किया है पहले छोटे को खाना दिया जाए। मैं वो मंज़र याद करता हूँ, 5 साल के अब्बास दस्तरखान पे बैठे हैं और 20-25 साल के, क्योंकि 15 साल का डिफरेंस है तो तकरीबन 20 साल के इमाम हसनैन बैठे हुए हैं और बीवी उम्मुल बनीन खाना पहले हज़रत फ़ातिमा की औलाद को डाल के दे रही। तो बच्चे के दिल में तो हसादत पैदा होनी चाहिए, बच्चा है 5 साल क्यों नहीं हो रही? इसलिए कि ये बच्चा मोहब्बत से इतना भर दिया गया है इसको कि अब ये छोटी छोटी चीज़ें को इसके लिए माना ही नहीं रखती। किसकी मोहब्बत? हज़रत अमीर की मोहब्बत, خود حضرت ام البنین کی بے پناہ محبت اور ان سے بڑھ کے پوری تربیت حضرت عباس علیہ السلام کی حضرت زینب سلام اللہ علیہ نے کی شروع سے لے کے آخر تک، بولنا تک حضرت عباس نے حضرت زینب سے سیکھے. معلمہ ہے، ماں ہے، ماں. اور ماں کی ممتا کیا کرتی ہے یہ آپ کو نہیں. ہم کئی دفعہ جو ہے وہ ڈانٹ سنتے ہیں ماں کی تو سمجھتے ہیں بس ماں نے اب جو ہے وہ ہمیں ریٹائر کر دی ہے، اب ہم سے محبت نہیں. نہیں ہے ہی نہیں دنیا میں ایسی ماں. رسول خدا صلی اللہ علیہ وآلہ وسلم ایک جنگ میں مصروف تھے، ایک عورت کا بچہ گم ہو گیا. آہو واویلا اس نے بلند کر دیا، ہائے میرا بچہ گم ہو گیا، ہائے میرا بچہ کہاں ہے، ڈھونڈو ڈھونڈو. سارا لشکر جو ہے وہ پہلے بچہ ڈھونڈنے میں مصروف ہو گئے. جب جیسے ہی بچہ ملا فوراً اس کو اٹھایا گود میں اور دودھ پلانے لگ گئے. رسول اللہ خدا نے کہا ادھر آؤ ادھر آؤ، سب ادھر جمع ہو. کہا یہ دیکھ رہے ہو؟ کہاں؟ کہا اگر میں اس عورت کو کہوں اپنے بچے کو آگ میں پھینک دو، پھینکے گی؟ کہا تم کیا سمجھتے ہو خدا تمہیں آگ میں پھینک دے گا؟ دیکھیں کہاں سے کہاں جوڑا ہے. یہ ایک ماں ہے بچے کی اور وہ خالق ہے انسانوں کا. یعنی ہمارے چھوٹے سے گناہ سے بڑے گناہ پہ فوراً خداوند تعالیٰ نہیں، اس نے بندوبست کیا ہے کہ کوئی ایک شخص بھی جہنم میں نہ جائے. اس لیے حکم ہے بچوں کے اوپر جو ہے وہ اپنی محبت کا اظہار کریں، دل میں ایک دفعہ کم از کم گلے ضرور ملیں. انگریزوں نے عمل کرنا شروع کر دیا، ہم نے چھوڑ دیے. جبھا لگانا، جب بھی ہاتھ نہ ملایا کریں، جب ہاتھ بھی نہیں ملاتے، سلام بھی کرنا چھوڑ دیا اب تو گھروں میں لوگوں نے. سلام سلامتی لے کے آتا ہے. ہاتھ ملائیں، زوجہ سے ہاتھ ملائیں، اپنی بچوں کے سامنے ہاتھ ملائیں تاکہ ان کو ہاتھ ملانے کی عادت پڑے. معانقہ کریں، گلے سے گلے کو ملانا. معانقہ انک انہوں کہتے ہیں گردوں کو، معانقہ یعنی دو گلوں کا آپس میں ملنا. ملائیں گلے، ملائیں سینہ، ایک سینے کے ساتھ لگائیں. اس قدر یہ بچہ جو ہے وہ ترقی کرے گا کہ آپ سوچ نہیں سکتے. اور آئمہ طاہرین کا طریقہ یہ تھا، سینے سے لگاتے تھے. حضرت رقیہ جن کی گزشتہ روز شہادت تھی، پانچ سفر المظفر، امام حسین کے سینے پہ سوتی رہی ہیں. ان سے پہلے حضرت سکینہ سوتی رہی ہیں، لیکن ابھی حضرت سکینہ 11 سال کی کربلا میں تھی روایات کے مطابق. لیکن یہ میں نے کہا نا، پاکستان کے علماء جو ہے وہ قصور کرتے ہیں. ایک جو بہت بڑا قصور ہوا یہی، لوگوں کو صحیح تاریخ نہیں بتائی گئی. اب وہ ایک نیا انہوں نے شوشہ شروع کر دیا، سکینہ اور سکینہ، یہ دو شخصیات ہیں. نہیں، ایک ہی نام ہے، تلفظ مختلف ہے. حسین اور حسین، سکینہ اور سکینہ، دونوں طریقے سے پڑھا جا سکتا. حضرت رقیہ ہے جو 3 سال کی ہیں، جو ام اسحاق کی بیٹی ہیں. ام اسحاق امام حسن کی زوجہ تھی، اور اس کے بعد خود امام حسن نے کہا میرے بعد حسین کے نقش میں آنا، خود کہا تھا. کربلا میں کسی وجہ سے نہیں تھی، میں ریسرچ کر کے نہیں پا سکوں کیوں نہیں تھی. امرؤ القیس کی حضرت ام رباب صرف زوجات میں سے حضرت ام رباب صرف موجود. اب آپ نے حضرت ام لیلہ کے قصے بھی سنے ہوئے، جھوٹ ہے. حضرت ام لیلہ جس وقت جناب علی اکبر پیدا ہوئے ہیں اسی وقت جو ہے وہ ڈیلیوری پہ ہی وفات ہو گئی تھی، اور یہ ایک اس زمانے میں عام چیز تھی کہ ڈیلیوری کے وقت جو ہے وہ بہت سی خواتین، جیسے حضرت یوسف کی والدہ جو ہے وہ بھی اسی طرح، ان کے بھائی کی جس وقت پیدائش ہوئی، بنیامین جو ہے اس کی پیدائش ہوئی تو اس پہ جو ہے وہ فوت ہو گئی. نہیں تھا کوئی انتظام اس قسم کا کہ فوراً جو ہے وہ نجات دلائی جا سکے اور فرسٹ ایڈ فراہم کر کی جا سکے. اور آئمہ طاہرین بھی زمانے کے مطابق چلے، معجزات کے ساتھ نہیں چلے. ورنہ میرا سب سے بڑا سوال یہ کہ دو معصوم ہستیاں، بلکہ 4 معصوم ہستیاں محسن کو نہیں بچا سکتے تھے کیا؟ معجزے سے بچا لیتے ہیں نا، کیوں نہیں بچایا؟ یہ سوال تکڑا ہے، جواب دیں گے تو مزہ آئے گا آپ کو، لیکن آپ کے پاس جواب ہی نہیں ہے. کیوں؟ سوائے اس کے کہ آئمہ طاہرین بھی روٹین کے مطابق چل رہے ہیں، عام انسانوں کی طرح زندگی گزار. سید الشہداء کو بھی پتہ ہے حضرت زینب کو بھی پتہ ہے، حضرت ابوالفضل العباس کو بھی پتہ ہے، کربلا میں ہم مرنے جا رہے ہیں، کٹنے جا رہے ہیں، ہمارا لہو زمین پہ گرے گا، بچپن سے سنتے آ رہے ہیں، بی بی تیار ہے اس کے لیے، لیکن پھر آخری لمحے میں جو ہے وہ پریشان ہو جاتی ہے کہ میں ایک دن حسین کے بغیر کیسے گزاروں گی۔ یہاں پہ بھی بی بی یہ نہیں کہہ رہی میرا عشق حسین سے، بلکہ اس طرف سے جانتی ہے حسین کو مجھ سے کتنا عشق ہے۔ اس لیے حکم ہے گھر میں آتے ہو بچیوں پہ سب سے پہلے رحم کرو۔ رسول خدا جب بھی سفر پہ تشریف لے جاتے سب سے آخر میں حضرت فاطمہ سے ملتے، جب واپس تشریف لاتے سب سے پہلے حضرت فاطمہ سے ملاقات کرتے۔ کتنی بیٹیوں کے بارے میں سفارش فرمائی۔ اور ایک چیز جو میں جوانوں کو اکثر کہتا ہوں، خیال رکھنا، اور بچیاں جو ہیں یہ رسول خدا نے اپنی طرف منسوب کر لی ہیں۔ رسول خدا فرماتے ہیں بچیاں جتنی بھی ہیں میری امت کی، میں ان کا باپ ہوں۔ یہ جو بڑے آرام سے طلاق کی بات چھیڑ دیتے ہیں، ظلم کرتے ہیں مثال کے طور پہ اپنی بیویوں کے اوپر، رسول خدا ان سے ہرگز راضی نہیں۔ فرماتے ہیں خدا کی رحمت اس گھر سے اٹھ جاتی ہے جہاں صیغہ طلاق پڑھا جائے، جہاں صیغہ طلاق پڑھا جائے۔ اور آپ سوچیں ہمارے معاشرے میں آج کیا ہو رہا ہے، 60% سے زیادہ طلاق ہو گئی، اور اس کی اہم وجہ جو ہے وہ کافی حد تک ہم نے کشف کر لی ہے، ورکنگ ویمن میں طلاق زیادہ ہے۔ جس کو کمانا آ گیا عورت کو، وہ جو محتاج نہیں ہے اپنے شوہر کی کمائی کے، پھر جو ہے اس کے ذہن میں فتور آئے گا۔ ایک زمانے میں کہتا تھا ٹیچنگ کر لیں، اب میں کہتا ہوں وہ بھی نہ کریں۔ عورت کی سب سے اہم ذمہ داری گھرداری ہے، گھر کو سنبھال لے، بچوں کو سنبھال لے، تربیت کرے۔ اس لیے جو ہے وہ کربلا میں بھی ہمیں جو سکھایا گیا دکھایا گیا وہ یہی ہے کہ بچیوں کے اوپر زیادہ شفقت کرنا۔ اب جب مسلم ابن عقیل کی شہادت کی خبر آئی، ان کی ایک صاحبزادی جو سب سے چھوٹی تھی اس کو بولا، دو بیٹیاں ظاہراً تھیں اور دو ہی بیٹے تھے کربلا میں، لیکن بیٹی کو بلایا اور شفقت کے ساتھ اپنے زانوں پہ بٹھایا سید الشہداء نے، اور سر پہ ہاتھ پھیر رہے تھے کیونکہ مکتب اہل بیت کی پڑھی ہوئی بچی تھی، اشارے سمجھ جاتی ہیں، کہا چچا کہ ہم یتیم ہو گئے ہیں۔ اور مسلم اور سید الشہداء کی کیا محبت کا عالم تھا، میں کیا بتاؤں، پھر مجلس لمبی ہو جائے گی۔ مسلم جان چھڑکتے تھے اپنی حسین کے اوپر، اور دشمن کہتا تھا جب تک حسین کے دو پر ہیں نا، عباس اور مسلم، اس وقت تک ہم کچھ نہیں کر سکتے، پہلے ان دو کو کاٹو تاکہ حسین تنہا رہ جائے۔ فوراً سے سید الشہداء، نہیں میری بیٹی، میں تمہارا بابا ہوں، رباب تمہاری ماں ہے، زینب تمہاری پھوپھی ہے، تم پریشان نہ ہو۔ سینے سے لگایا، بوسا دیا، اللہ اکبر۔ یا سید و شہدا، کاش اس گھڑی بھی آپ ہوتے جب آپ جانے لگے تھے اور حضرت سکینہ دونوں ٹانگوں سے لپٹ گئی۔ کس کی ٹانگوں سے؟ زلجنہ کو۔ مولا جو ہے زلجنہ کو چلنے کا حکم دے رہے ہیں، زلجنہ بات نہیں مان رہا، حکم نہیں مان رہا، زلجنہ تھک گیا ہے، بس تھوڑی اور زحمت دوں گا، مجھے مقتل تک پہنچا دے۔ بے زبانی میں شاید زلجنہ نے سارے لایا، مولا میں فرما بردار ہوں، میں فرما بردار ہوں، ذرا نیچے تو دیکھیے، نیچے سے کینہ لپٹی ہوئی ہے، کہ میرے بابا کی سواری، بابا کو نہ جانے دینا۔ پتہ نہیں سید و شہدا آپ کربلا میں کیا نقشہ بنا کے لائے ہیں، یہ چھوٹی بچیوں کو کیوں لائے اپنے ساتھ؟ یہ میرا سوال نہیں ہے، دنیا سوال کرتی ہے۔ مارک ٹوین کہتا ہے میں مان ہی نہیں سکتا حسین دنیا کی خاطر کربلا گئے، اپنے ساتھ بچوں کو کیوں لے کے گئے؟ اچھا بچے کو بھی آپ نے اگر جو ہے وہ ڈرانا ہو نا، तो उसको डराने से कोई फ़र्क नहीं पड़ता, उसको तमाचा मारने से कोई फ़र्क नहीं पड़ता, उसके सामने उसके बड़े को तमाचा मारे उसमें फ़र्क पड़ता है। किसी बच्चे के सामने उसकी वालदा को, उसके चचा को, उसके चचा को शहीद किया जाए वो खड़ी देख रही हो, वालिद के सर के साथ खेल रहे हो और बच्चियां देख रही हो, कब बाबा जाने नहीं दोगी। सकीना से बेपनाह मोहब्बत करते, फरमाते थे सैयद शहदा मुझे वो घर पसंद है जिसमें रुबाब और सकीना हो। अल्लाह अकबर। नीचे उतरे सैयद शहदा, काब उसी तरह जैसे बिनते मुस्लिम को अपने जानू में बिठाया था मुझे भी बिठाया, नौजवान बेटी को जानू पे बिठाया, काब शफकत से मेरे सर पे भी तो हाथ फेरे, बाबा आप जा रहे हैं हमें किसी अमीर के समर्थ करके जाए, नहीं करते तो कम से कम मदीना छोड़ा है। एक मंजर ये है, दूसरी बेटी भी है कि जिसके लिए दुआ की थी सैयद शहादा ने कि मेरी मक्तल की, मेरी शहादत को ये बच्ची ना देखे, 3 साल हजरत रुकैया। अल्लाहु अकबर। शहादत के वक्त ये बीबी सो रही थी, यही मक्तल आप पढ़ेंगे उसमें एक जगह जो विदा आखिरी है, ये एक दो तीन विदा की है सैयद शहादा, उसमें आके बाकायदा खिताब किया है, या उम्मे कुलसुम, या सकीना, या रुकैया, बाकायदा नाम आया सकीना और रुकैया का, या उम्मे रुबाब अलैकुन्ना मिन्नी अस्सलाम, मेरी तरफ से आखिरी सलाम कबूल कर लो मैं जा रहा हूँ। और दुआ ये की थी कि हज़रत रुकैया मक्तल को ना देखें। हज़रत रुकैया इसके बाद जो है वो हुक्म इज़्ज़ती से सो ही रही, उठी उस वक्त है जब दुश्मन जो है वो खैबों को आगे लगा रहा था। फूफी अम्मा एक खैमे में जाती है कुछ बच्चों को लेके आती है, फिर दूसरे खैमे में जाती है वस्तुरात को लेके आती है, फिर और जो कहा ना बाल देखे गए ऐसी कोई रवायत नहीं है, वल्लाह कसम अगर बीबियों के बाल नज़र आ जाते आसमान फट जाता। कई हिजाब होते थे ख़वातीन के, एक बड़ी चादर होती थी जो सबसे कीमती, वो लूटी गई, लेकिन अहले बैत उसमें भी बड़े परेशान होते थे कि बड़ी चादर ना हो, वो बड़ी चादर जैसे मर्द अबा पहनते हैं इस तरह औरतों की अबा होती है बड़ी, अरब में आज भी मशहूर है, उसके नीचे भी उनका हिजाब होता है, नीचे स्कार्फ भी पहना होता है, मकला भी पहना होता है। कभी एक खैमे से हजरत आबिद को उठा के लाई बार, आखिरी दफ़ा जब हजरत सैयद साजिदीन को उठाने के लिए आई, कहा कि ए वक्त के इमाम, अब आप इमाम हैं, बताएं हम खेमों में रह के जल जाएं या बाहर निकल आएं, इमाम ने अलैकुन्ना बिल फरार, दौड़ो भागो जाने बचाओ। शाम गरीबा हो गई, अब पानी भी आ गया, खाना भी आ गया। बीबी ज़ैनब ने खाना सबसे पहले हज़रत रुकैया के सामने रखा, 3 साल की, हज़रत बाकर अलैहिस्सलाम 4 साल के थे, सबसे पहले छोटे को देते हैं, कहा मुझे पानी की ज़रूरत नहीं है, मुझे खाने की हाजत नहीं है, पर मुझे क्यों सबसे पहले दे रही है फूफी अम्मा, सबसे पहले आपका है, आप ज़्यादा प्यासी। कहा नहीं, पहले छोटे को दिया जाता है। उठ के बीबी पानी का बर्तन लेके वहाँ से उठ के दरवाजे की तरफ या जिस जो हिसार बनाया हुआ था उससे बाहर चल पड़ी। बीबी ने पीछे से आवाज़ दिया, मेरी लगते जिगर किधर जा रही हो, कहा आप ही ने तो कहा है सबसे छोटे को पहले देते, मैं अपने भाई अली असगर को पानी पिलाऊँ। मारफत देखे आप, मोहब्बत देखे, ये कैसी मोहब्बत है, ये बच्चे क्यों अपनी जान छिड़क रहे, जानते हुसैन हमसे कितनी मोहब्बत करता है, वल्लाह कसम मैं बार बार कह रहा हूँ आपको अंदाज़ा नहीं है सैयद शहदा और अहले बैत आपसे कितनी मोहब्बत करते, اور اس کا ایک فیصد بھی اگر مجھے اور آپ کو اندازہ ہو جائے واللہ کبھی ان کا دل نہ دکھائے۔ اور آخری صرف سلام عرض کرتے ہیں دمشق کی شہیدہ کو کہ جس نے واقعاً اگر بی بی کی یہ مظلومانہ شہادت نہ ہوتی سوال ہی پیدا نہیں ہوتا کہ جو پیغام پہنچانا تھا۔ آپ دیکھیں 3 دنوں میں نقشہ بدل کے رکھ دیا، 3 یا 4 دن کی مہمان تھی دمشق میں، 2 کو ورود ہوا ہے، 3 4 5 5 کو آپ کی رات کو نصف شب شہادت ہوئی۔ اکثر بچوں کو، اور رکھا بھی ایسی جگہ تھا کہ جو ہے اس قبرستان مخروبہ سا تھا، آدھی چھت تھی آدھی نہیں تھی، رات ٹھنڈی ہو جاتی ہے دمشق میں، دیکھتی تھی گلی میں بچے بھاگ رہے ہیں کھیل رہے ہیں، بچے آ کے پوچھتے تھے کہ اب شام ہو گئی ہے، ہر کسی کا باپ یا کوئی والدہ اس کو ہاتھ پکڑ کے لے کے جا رہی، بچے ان سے پوچھتے کہ اے مخدومہ تم اپنے گھر کیوں نہیں جاتی ہو؟ بی بی نے آگے حضرت زینب سلام اللہ علیہ سے کہا پھوپھی اماں ہمارا گھر کہاں ہے؟ کہا مدینہ، ہم گھر کب جائیں گے؟ بی بی خاموش۔ کہا میرے بابا کہاں ہیں؟ کہا سفر پہ گئے ہیں۔ بی بی چپ کر کے اندر آ گئی، اسی رات نصف شب شاید خواب کی حالت میں اپنے بابا کو دیکھا، اینا ابھی اینا ابھی، کہاں ہے میرے بابا؟ مجھے بابا چاہیے، کہاں ہے وہ محبت کرنے والا باپ، وہ سینے پہ سلانے والا باپ؟ سب نے چپ کرانے کی کوشش کی، سب ہار مار گئے۔ جب آواز رونے کی سب کی زیادہ ہوئی، یزید ملعون تک پیغام پہنچا، کہا جاؤ دے دو جو وہ مانگ رہی ہے۔ ارے ملعون کیا کہہ رہا ہے، سر حسین دے دے۔ ایک مجاہد دمشق میں بی بی کے روزے پہ بیٹھا ہوا تھا، اس نے کہا ہم ابھی زیارت کر رہے تھے حضرت رقیہ کے روزے پہ، تو دیکھا ایک خاتون اپنے ساتھ ایک گڑیا لے کے آئی اور اس گڑیا کو لا کے اس نے رکھ دیا، تھوڑی دیر وہاں بیٹھی رہی اور پھر اٹھ کے چلی گئی، چلنے لگی، رو رہی تھی۔ ہم نے پوچھا ان سے کہ یہ گڑیا کیوں لائی اور رونے کا مقصد کیا؟ کہا کہ یہ ایک عالمی پیغام ہے جو ہم آج کے دشمنوں کو دینا چاہتے ہیں کہ اگر کوئی بچی اپنے باپ کا بہانہ کرے نا تو اس کو سر نہیں، اس کو گڑیا سے بہلایا جاتا ہے۔ ڈنڈی سی قبر کھودی، غسالہ کو رات کو بلایا، کہا آ کے غسل دینے میں مدد کرو، کسی میں اتنی ہمت نہیں ہے۔ غسالہ نے جب کپڑے اتارنے شروع کیا تو فوراً پیچھے ہٹ گئی، کہا ان کا سرپرست کون ہے؟ بی بی زینب آگے آئی، کہا اس کی ماں سے پوچھے اس کے بدن پر نیل کے نشان کیوں؟ یہ نیل کے نشان کہاں کے؟ بی بی زینب نے فرمایا یہ کربلا کے نشان ہے۔ اندازہ کریں، ہاتھ بھاری تھا، چہرہ چھوٹا تھا، انگلی کے نشان ابھی چہرے پر باقی۔ بی بی نے سر حسین جب گود میں رکھا تھا نا تو بڑی گفتگو کی ہے، کس نے ان رگوں کو کاٹا ہے، کس نے پیشانی پر زخم لگایا ہے، کس نے مجھے بچپن میں یتیم کیا ہے، بابا بابا۔ اللہ لعنۃ اللہ علی القوم الظالمین، سیعلم الذین ظلموا ای منقلب ینقلبون۔